صلی علی رسول کریم. اعوذ بالله من الشیطان، بسم الله الرحمن الرحیم. السلام علیکم خواتین و حضرات. تصوف میں کشش تو یقیناً بہت ہے ہم سب کے لیے، ہم اٹریکٹ ہوتے ہیں جب تصوف کی باتیں پڑھتے ہیں یا کسی سے سنتے ہیں، اور خاص طور پہ جب کشف و کرامات کا ذکر ہوتا ہے تو وہ ہمیں بڑی شدت سے اپنی طرف اٹریکٹ کرتی ہیں وہ چیزیں. یہ انسانی فطرت میں ہے کہ انسان ان چیزوں کی طرف اٹریکٹ ہوتا ہے جو مشکل سے حاصل ہوتی ہیں یا اس کے پاس موجود نہیں ہوتی. لیکن وہی چیزیں جن میں اتنی کشش اسے محسوس ہوتی ہے، جب اسے حاصل ہو جائیں تو پھر اس کے لیے ان کی قدر و قیمت وہ نہیں رہتی جو کبھی تھی. جو چیزیں جن چیزوں کا انعام بہت ہے، جیسے ہمارے یہاں دنیاوی زندگی میں، وہ پوزیشنز جن پر سیلریز بڑی ہیوی ہیں ان کا حصول بھی اسی طرح اسی قدر مشکل ہے. کہ انسان کی تعلیم بھی بے پناہ ہو اور اس کے ساتھ تجربہ بھی وسیع ہو، پھر ان پوزیشنز پر جا کے بیٹھتا ہے جن کے معاوضہ جس کا بہت فیٹی ہوتا ہے. انسان دنیا کے سب سے بلند ترین پوائنٹ پر جا کے بیٹھ سکتا ہے، ماؤنٹ ایوریسٹ کی چوٹی پر ہم بیٹھ سکتے ہیں، لیکن وہاں تک پہنچنے کے لیے اسی قدر محنت کی بھی ضرورت ہے اور پہاڑ پر چڑھنے کی مشق اور اس کی تکنیک کا سیکھنا بھی اتنا ہی ضروری ہے، ورنہ کسی مقام پر بھی پاؤں پھسل جائے گا اور انسان نیچے گرے گا، جان سے ہاتھ دھو بیٹھے گا. اسی طرح جب تصوف میں ہم قدم رکھتے ہیں تو تصوف میں اپنے اس کے قانون اور قاعدے ہیں، کلیے ہیں، اس کے اپنے ادب آداب ہیں، اور پھر اس کے اندر اپنی ایک مشقت ہے. اگر ہم صرف کشش محسوس کریں اور یہ سمجھیں کہ ہم ان قانون قاعدے اور کلیے کو بائی پاس کر لیں گے اور ہمیں تصوف حاصل ہو جائے گا، وہ ممکن نہیں ہوتا. حصول علم میں جو سب سے زیادہ کلیدی کردار ادا کرتا ہے انسان، کی کیریکٹر ہے اس کا، وہ شیخ ہے. شیخ کے ارد گرد ہی تمام چیزیں گھومتی ہیں. اور پھر جہاں کرینے کی بات آتی ہے تو ادب پہلا کرینہ ہے اس راہ کا. دوسرا کرینہ اس کا اطاعت ہے، غیر مشروط اطاعت اپنے شیخ کی. جو شخص اپنے شیخ پر تنقید کرتا ہے وہ بجائے کچھ حاصل کرنے کے سب کچھ گنوا بیٹھتا ہے. جو مؤدب نہیں ہے اپنے شیخ کے لیے وہ وقت ضائع کرتا ہے، حاصل نہیں ہوتا کچھ بھی. جو شخص اپنے ارادے ترک نہیں کر سکتا شیخ کی بات کے مقابلے پر، اپنی مرضی کو ترک نہیں کرتا شیخ کے حکم کے سامنے، وہ اپنا سب کچھ کھو دیتا ہے، کسی منزل پہ نہیں پہنچتا کبھی. اس لیے کہ تصوف تک پہنچنے کے لیے تقوی کا ہونا ضروری، تقوی. اور تقوی کی اگر آپ آسان ترین سہل ترین تعریف کریں تو ہم ایک جملے میں اگر تقوی کو ایکسپلین کرنا چاہیں تو اس طرح سے کر سکتے ہیں کہ انسان حلال چیز کو حلال جانے اور اسے اختیار کرے، حرام کو حرام جانے اور اسے ترک کر دے. یہ تقویٰ ہے. اس کی بہت سی تعریفیں ہیں، تفصیل میں جایا جا سکتا ہے، گھنٹوں اس پر بولا جا سکتا ہے، لیکن مختصر ترین تعریف یہی ہے کہ انسان حلال کو اختیار کرے اور حرام کو ترک کر دے، وہ تقویٰ ہے. پہلے انسان تقوی اختیار کرتا ہے، پھر تصوف تک جاتا ہے. جن چیزوں کو حلال قرار دیا گیا ہے اور جن چیزوں کو حرام قرار دیا گیا ہے، یہ حکم الہی ہے. تو حکم الہی کی پیروی اصل میں تقوی ہے. تو جب ہم اپنے شیخ کی بات کو بغیر سوچے سمجھے، بغیر کوئی کوشچن کیے، تسلیم کر لیتے ہیں، یا دوسرے لفظوں میں یہ کہیے کہ جب ہم تسلیم کی عادت اپنا لیتے ہیں شیخ کے مقابلے پر، تو یہی عادت پھر ہمیں اس بات میں پختہ کر دیتی ہے کہ ہم اللہ کے ارادوں کے سامنے اپنے ارادوں کو ترک کر دیں، اپنے خواہشات اور اپنے ارادوں کی بساط لپیٹ کر رکھ دیں جہاں رب کا معاملہ آ جائے، جہاں اس کے رسول صلی اللہ علیہ وسلم کا معاملہ آ جائے. تو یہ سب کچھ حاصل ہوتا ہے ٹریننگ پر سے. آپ اولمپک کی تیاری کرتے ہیں کہ مجھے اولمپک میں جا کے دوڑ میں حصہ لینا ہے، تو اس کی تیاری آپ کرتے ہیں. اگر فرض کے لیے اسپرنٹ میں حصہ لینا چاہتے ہیں آپ، تو ہوگا یہ کہ آپ شروع میں 10 گز، 15 گز، 20 گز انتہائی سپیڈ پر دوڑیں گے. اگر اس کی پریکٹس کرتے رہیں گے تو ایک وقت آ جائے گا کہ آپ اولمپک کے سٹینڈرڈ پر چل جائیں گے اور ریکارڈ بریک کر لیں گے. اس لیے کہ آپ نے اس کی ٹیکنیک سیکھی ہے اور اس کو چھوٹے پیمانے پر شروع کیا ہے، اور اس نے آپ کا سٹیمنا ڈیولپ کر دیا، آپ کے مسلز کا سٹیمنا ڈیولپ کر دیا ہے. تو شیخ کی بات کو ہم اگر آنکھیں بند کر کے تسلیم کر لیں، تو یہ تربیت ہونی شروع ہو جاتی ہے کہ ہم تقوی اختیار کر لیں گے. اور جو شخص تقوی اختیار کر لے گا وہ تصوف تک جا پہنچے گا. بہت سے شیخ آپ کو ایسے ملیں گے یہ کتابوں میں پڑھیں گے ان کے بارے میں کہ انہوں نے بڑی ایک عجیب سی بات کہہ دی اپنے مرید سے اپنے شاگرد سے, نفلی عبادات سے روک دیا اس کو. اب عبادت تو بہت اچھی چیز ہے, یا بڑے بڑے مشہور وظائف ہیں, ایسی دعائیں ہیں جو پیغمبروں نے پڑھی ہیں. جیسے ایک بہت ہی مشہور دعا ہے جو حضرت یونس علیہ السلام نے پڑھی اور مچھلی کے پیٹ سے نکل آئے باہر. رائج ہے ہمارے اندر اور ہم اسے پڑھتے ہیں. شیخ کے پاس آپ گئے, شیخ نے آپ کو کہا کہ یہ مت پڑھا کیجیے. ہم کثرت سے نوافل ادا کرتے ہیں, شیخ سے ملے تو شیخ نے کہا کہ نوافل ترک کر دو. بظاہر بہت بری بات ہے, یہ توقع نہیں رکھی جا سکتی ایک ولی اللہ سے, ایک شیخ کامل سے کہ وہ نوافل سے منع کر دے. لیکن وہ شیخ کی نظر ہے جو دیکھ رہی ہے کہ کثرت سے نوافل پڑھنے کی وجہ سے لوگ اس شخص کی عزت کرنے لگے ہیں کہ بہت نیک انسان ہے, اور اس عزت نے اس کے نفس کو پالنا شروع کر دیا ہے, اس کا نفس پھل پھول رہا ہے اور وہ ریا کاری میں داخل ہو رہا ہے, آہستہ آہستہ تکبر میں داخل ہو رہا ہے. تو شیخ منع کرتا ہے کہ یہ نوافل اتنے نہ پڑھے جائیں. یا ہو یہ رہا ہے کہ نفلی عبادت کی خاطر وہ اپنے فرائض سے منہ موڑ رہا ہے بندہ, ارادتاً نہیں لیکن وہ اتنا مصروف ہو گیا ہے عبادات میں کہ اپنے فرائض سے منہ موڑ گیا ہے. اب نفل کے لیے فرض کو نہیں چھوڑا جا سکتا. ہم سب آنسریبل ہیں اللہ تعالی کو, جواب دے ہیں ان تمام فرائض کے لیے جو ہم پر رب نے فرض کیے ہیں. ہمیں اس سے اندازہ ہو جائے گا کہ یہ بات کس قدر ضروری ہے جس کو ہم الٹا سمجھتے ہیں. تین صحابہ کرام آپ صلی اللہ علیہ وسلم سے ملنے کے لیے آپ کے در اقدس پر گئے, وہاں جا کے پتا چلا کہ آپ صلی اللہ علیہ وسلم گھر پہ تشریف نہیں رکھتے. ام المومنین نے پردے کے پیچھے سے فرمایا کہ آپ صلی اللہ علیہ وسلم گھر پر نہیں ہیں. تو ان تینوں صحابہ میں سے ایک نے ام المومنین رضی اللہ تعالی عنہ کی خدمت میں عرض کی کہ آپ صلی اللہ علیہ وسلم کی عبادت کی عبادت کا روٹین کیا ہے. تو بی بی صاحبہ نے فرما دیا کہ آپ صلی اللہ علیہ وسلم اس طرح عبادت کرتے ہیں. تو یہ سن کر ایک صحابی نے کہا کہ میں آج سے ساری رات سوؤں گا نہیں, نوافل ادا کیا کروں گا. دوسرے نے کہا کہ میں پورا سال نفلی روزے رکھوں گا, ماں سوائے جو جن آیام میں منع ہے, جیسے عید الفطر ہے, عید الاضحیٰ ہے. اسی طرح تیسرے نے بھی جب آپ صلی اللہ علیہ وسلم تشریف لائے تو بی بی صاحبہ نے آپ صلی اللہ علیہ وسلم کی خدمت میں عرض کیا کہ آپ تشریف نہیں رکھتے تھے تو صحابہ آئے تھے اور انہوں نے مجھ سے یہ سوال پوچھا تھا کہ آپ صلی اللہ علیہ وسلم کی عبادت کی روٹین کیا ہے. تو میں نے انہیں بتا دیا. تو اس پر ان تینوں صحابہ نے یہ فرمایا ہے, آپ صلی اللہ علیہ وسلم جب محفل میں صحابہ اکرام کی بیٹھے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ لوگو یہ یاد رکھو کہ میں تم سب میں سے زیادہ دیندار ہوں, تم سب سے زیادہ پرہیزگار ہوں, اور میں ازدواجی زندگی بھی گزارتا ہوں. جو شخص میری سنت کی, اس میں تھوڑی ساتھ تفصیل بتا دی کہ میں کبھی روزے رکھتا ہوں, کبھی ترک کر دیتا ہوں نفلی روزے, کبھی رات کو سوتا ہوں اور کبھی جاگتا ہوں, عبادت کرتا ہوں, اس سے مراد یہ تھی, ازدواجی زندگی بھی گزارتا ہوں. جو شخص میری سنت پر عمل نہ کرے اس کا مجھ سے تعلق نہیں, جو میری پیروی نہ کرے. یہ ایک نمونہ ہے ہمارے سامنے بہت اچھا آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ کا کہ فرض عبادات قطعی طور پر کہیں بھی ترک نہیں ہوئی ہیں, لیکن نفلی عبادات میں آپ صلی اللہ علیہ وسلم نے ایک اعتدال ضرور رکھا ہے اپنی امت کے لیے نمونہ قائم کرنے کو, کیونکہ آپ صلی اللہ علیہ وسلم کا کوئی فعل ایسا نہیں جو امت کے لیے نمونے کے طور پر پیش نہ کیا گیا ہو. وہ سبق ہے, ہمیں تعلیم ہے. وہ تو اسی طرح شیخ جن نفلی عبادات سے دور کرتا ہے آپ کو, اس کے پیچھے حکمت ہے. جو آپ کا شیخ ہے وہ پابند ہے اس بات کا کہ اپنے ہر شاگرد کو نہ صرف رب کی طرف لے جائے بلکہ اس کو اس اسلام کی طرف لے جائے جو آپ صلی اللہ علیہ وسلم نے انٹروڈیوس کرایا بحکم الہی, جو وحی کے ذریعے سے آپ صلی اللہ علیہ وسلم پر نازل ہوا اور آپ صلی اللہ علیہ وسلم نے ہم پر احسان فرمایا کہ ہم تک وہ کنوے کیا. وہ اسلام صرف عبادات تک محدود نہیں ہے بلکہ ہماری نشست و برخاست تک اس میں احکامات موجود ہیں. ہمیں اس کے تمام فائنر پوائنٹس تک اختیار کرنے ہیں. اور یہ شیخ ہے جو ہماری تربیت اس انداز میں کرتا ہے کہ ہماری پوری کی پوری زندگی اسلام میں داخل ہو جائے, اور جب تک ہم اپنے شیخ کو بغیر کوئی کوئسچن کیے اس کی بات ماننا نہیں سیکھ لیتے ہم اس کی بات پر, کیونکہ بعض اوقات شیخ کی باتیں بظاہر خلاف عقل دکھائی دیتی ہیں. یہ اور بات ہے کہ ان کی حکمت بعد میں سال دو سال کے بعد ظاہر ہو جائے ہم پر. تو اگر ہم نے اپنی عقل کو استعمال کیا تو ہم وہ کچھ نہیں سیکھ سکیں گے جو شیخ ہمارا ہمیں سکھانا چاہتا ہے. یہ بہت ضروری ہے. شیخ کے لیے اسی لیے ایک چیز یہ کہی جاتی ہے کہ شیخ سے انسان اتنی محبت کرے جتنی وہ والدین سے بھی نہیں کرتا. اس لیے کہ والدین بائی چوائس نہیں ہیں, اس میں ہمارا اختیار اور ہماری چوائس کو دخل نہیں تھا. قدرت نے جہاں جس گھر میں ہمیں پیدا کر دیا وہی ماں باپ ہیں ہمارے, بائی چوائس نہیں ہیں. لیکن شیخ بائی چوائس ہے, ہم خود اپنی فری ویل سے اس کو چنتے ہیں کہ میں اس شخص کو اپنا شیخ مانتا ہوں. تو اس کی بات کو ماننا ہم پر فرض ہو جاتا ہے, اس حد تک جس حد تک وہ شریعت کے مطابق رہے. اور جہاں کوئی ایسی بات آ جائے جو خلاف شریعت ہے وہاں ہم آزاد ہیں, ہمیں پورا حق ہے کہ ہم وہاں انکار کر دیں. میں ایک چیز ہمیشہ عرض کرتا رہتا ہوں کہ بہت سے سوال رپیٹ ہوتے ہیں. میری اپنی ذاتی خواہش ہوتی ہے کہ میں رپیٹ ہونے والے سوالات کے بھی جوابات عرض کر دوں, لیکن اس پر احتجاج بہت ہوتا ہے اور وہ بجا ہے یہاں آنے والے لوگوں کا احتجاج کرنا کہ ہمارا وقت ضائع ہوتا ہے, جو چیزیں پہلے بیان کر دی گئیں ان کو رپیٹ کیوں کیا جائے بار بار. وہ بالکل صحیح کہتے ہیں, لیکن ہم سمہار دی ادھر ان سوالات کو رپیٹ کرتے رہتے ہیں. یہ جتنے سوال آج آئے ہیں سامنے, یہ ان پر خاصی سیر حاصل گفتگو ہوتی رہی ہے. یہاں کسی صاحب نے پوچھا ہے کہ ذوالقرنین کو تاریخ میں کس نام سے جانا جاتا ہے, یہ اس پر بہت تفصیل سے بات ہوئی ہے. دوسرا سوال انہی صاحب نے پوچھا ہے کہ جب اس نے مغرب کی جانب سفر کیا تو اپنی منزل پر پہنچ کر اس نے سورج کو کیچڑ میں ڈوبتے ہوئے دیکھا, وہ کون سی جگہ تھی؟ انہی صاحب نے تیسرا سوال کیا ہے کہ جب اس نے مشرق کی جانب سفر کیا تو اپنے منزل پر پہنچ کر اس نے سورج کو ایک ایسی قوم پر طلوع ہوتے دیکھا جس کے لیے کوئی اوٹ یا سایہ نہیں تھا, وہ جگہ کون سی تھی؟ چوتھا سوال ان صاحب نے لکھا ہے کہ یاجوج ماجوج کے لیے اس نے دو پہاڑوں کے درمیان سی سپلائی ہوئی دیوار بنائی, وہ پہاڑ کہاں ہیں؟ کیا یہ دیوار آج بھی موجود ہے؟ اور پانچواں سوال ان صاحب نے کیا ہے, قیامت کے نزدیک یاجوج ماجوج پر یاجوج ماجوج ہر بلندی سے اتریں گے, اور ہر بلندی سے اترنے کا کیا مطلب ہے؟ یہ تمام باتیں یہاں ان پر گفتگو ہوئی ہے. میری گزارش یہ ہے کہ آپ اگر ایک مہربانی فرمائیں تو یہاں ٹیپو صاحب یا صابر صاحب سے کہہ دیجئے کہ وہ گفتگو کا سلسلہ جتنے نمبر ہے وہ آپ کو بتا دیں, یا اس کو علیحدہ سے ریکارڈ کر کے آپ کی خدمت میں پیش کر دیں. ہمیں بڑی خوشی ہوگی یہ خدمت کر کے. لیکن اس پہ دوبارہ میں گفتگو کروں گا تو احتجاج کا پھر ایک سلسلہ شروع ہو جائے گا. صاحب نے سوال نیو یارک سے پوچھا ہے, آئیڈیالوجیکلی اینڈ پریکٹیکلی آن دا گراؤنڈ ہاؤ شیل ون اسٹریٹجائز ٹو اپ برنگ کڈس ان دا ویسٹ یو ایس اے کنسیڈرنگ دی انوائرمنٹ اینڈ کلچر چیلنجنگ شوڈ بی فوکس آن اسلامک اسکولس ये लफ्ज मैं पढ़ नहीं पा रहा हैंड राइटिंग की वजह से. मॉस्क विजिट्स और ट्राइंग टू क्रिएट ए देसी सर्कल, काइंडली एलेबोरेट विद योर पर्सनल एक्सपीरियंसेस एज दैट हेल्प्स. अक्सर औकात इस बात पे मैं बात करता रहता हूं कि जो औलिया किराम गुजरे हैं उनका भी कहना यही है, उनसे मैंने सुना और फिर जिंदगी में कुछ तजर्बा भी हासिल वैसा ही हुआ. ऐसी कोई चीज नहीं है जिसकी मिसाल हमें, जिसकी एनालॉजी हमें आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा से न मिल पाए. वो जो एक बहुत मशहूर किस्सा है, हम में से हर एक ने सैकड़ों मरतबा सुना होगा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने बच्चे को गुड़ खाने से मना फरमा दिया था कि उस दिन खुद आप सल्लल्लाहु अलैहि वसल्लम ने गुड़ खाया हुआ था. इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम का इस्लाम की प्रीचिंग का तरीका ये था कि आप सल्लल्लाहु अलैहि वसल्लम ने इस्लाम को अपनी जात पर तारी करके, मैं जानबूझ कर ये लफ्ज इस्तेमाल कर रहा हूं, तारी करके उम्मत के लिए एक प्रैक्टिकल नमूना छोड़ा कि उम्मत उससे रोशनी ता कयामत हासिल करती रहे. न सिर्फ उम्मत आप सल्लल्लाहु अलैहि वसल्लम की बल्कि नॉन मुस्लिम्स भी. आपको ऐसी मिसालें मगरिब में बहुत मिल जाएंगी कि मगरिब ने इस्तफादा किया है आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा से. बहुत मिसालें मिलती हैं और उसके उन्होंने फल खाए हैं उस इस्तफादा के. यह और बात है कि अल्लाह ताला के पास उन लोगों के जिन्होंने सरकशी की है, क्योंकि रब ताला तो बहुत इंसाफ करता है, सबसे बड़ा मुनसिफ है वो किसी की मेहनत को अपने जिम्मे नहीं रखता, उधार नहीं रखता अपने जिम्मे, उसका फल देता है हर एक को. तो जो लोग सरकश हैं, जिन्होंने रब ताला का आखिरी हुक्म नहीं माना है, उनको उनकी नेकियों का अजर दुनिया ही में अता फरमा देता है रब ताला, आखिरत में उनके लिए नहीं कुछ भी. तो उन्हें दुनियावी आसाइशें बहुत अता की हैं रब ने. बच्चों की तरबियत करने का सबसे आसान तरीन हल ये है कि हम अपने बच्चों को जिस तरह का बनाना चाहते हैं, हम उनके सामने वैसे बनकर एक प्रैक्टिकल नमूना पेश कर दें. यही सुन्नत है. हम अमेरिका में रह रहे हों, वेस्ट में रह रहे हों या इंडिया में रहें, अगर हम घर में अपनी जिंदगी को इस्लाम के मुताबिक ढाले हुए हैं, क्योंकि हम चाहते हैं कि हमारे बच्चे सही मुसलमान हों, तो हमें उनके सामने वैसा ही नमूना पेश करना पड़ेगा जैसा हम बच्चों को बनाना चाह रहे हैं. तो यकीन कीजिए कि हमें किसी स्टेज पर किसी बच्चे को कुछ सबक पढ़ाने की जरूरत नहीं पेश आएगी. बच्चे आज खुद उस तरफ को चल निकलेंगे जिधर हम ले जाना चाहते हैं. तो सबसे आसान काम है. लेकिन अब इसको क्या कहिए कि मैं अपने घर में वो बनकर नमूना पेश नहीं कर सकता जब मैं अपने बच्चों को मनाना चाहता हूं, क्योंकि मुझे आजादी चाहिए, कवायद और जवाबत से आजादी चाहिए, पाबंदियों से मुझे आजादी चाहिए. तो ये हो नहीं सकता कि मैं مادر پدر زندگی آزاد گزاروں اور اپنی اولاد سے یہ توقع رکھوں کہ وہ میری ورڈ آف ماؤتھ سے ایسے بن جائیں گے جیسے میں انہیں بنانا چاہتا ہوں، یہ ممکن نہیں ہوگا۔ تو آسان نسخہ یہی ہے کہ ہم ویسی زندگی اختیار کر لیں جو ہم بچوں کو بنانا چاہتے ہیں۔ انہیں صاحب نے دوسرا سوال کیا ہوا ہے کہ شوڈ ون فوکس بی ٹو میک مور منی، ٹو میک ٹو بیٹر نیبرہڈ دین بیٹر اسکولس، اور از دس موو آف اے کمپلسو کنٹرولنگ اینڈ پروٹیکٹیو اسکول آف تھاٹ دیٹ پیرنٹس ٹین ٹو ہیو ہاؤ ٹو ڈیل ود دیز سچویشن؟ میں ذاتی طور پہ یہ سمجھتا ہوں کہ انسان کو بھرپور محنت کرنی چاہیے کہ وہ حلال کے راستے میکسیمم رسک کما لے، لیکن رسک سے دولت سے محبت نہ دل میں پالے، اس سے محبت نہ کرے۔ بھرپور محنت کر کے میکسیمم کمائے اس لیے کہ اپنے اہل خانہ کو ایک اچھی زندگی دینے کے بعد جو بچ رہے اس سے اپنے دوسرے بھائیوں کی خدمت کرے۔ اگر میں محنت سے دور بھاگا ہوں اور اتنا کما رہا ہوں جس سے میری مشکل ضروریات پوری ہو جائیں، تو میں جب اپنے کسی بھائی کو مشکل میں دیکھوں گا تو اس کی خدمت نہیں کر سکوں گا کیونکہ میرے پاس خود بھی کچھ نہیں ہے۔ تو مطمئن نظر مختلف ہے تھوڑا سا کہ میکسیمم اس لیے رزق حاصل کیا جائے کہ میری ضرورت سے فالتو ہو جائے اور میں اس سے دوسروں کی خدمت کر سکوں۔ ضرور پیسہ کمائیے لیکن مطمئن نظر یہ رہے کہ میں دوسروں کی خدمت کر سکوں۔ پڑوسیوں کو ہم بہتر نہیں کر سکیں گے کبھی، اس لیے کہ بقول حضرت عمر رضی اللہ تعالی عنہ کہ رب نے انہیں، ان کی ماں نے انہیں آزاد جنا تھا، تمہیں یہ کس نے دیا کہ تم انہیں غلام بنا لو؟ تو ہمارے پڑوسی انسان ہیں، ان کو پورا حق حاصل ہے کہ وہ اپنی زندگی خود جئیں، ہم ان پر پابندیاں عائد نہیں کر سکتے، لیکن ان کو ہم بہتر بنا سکتے ہیں اس طریقے سے کہ ہمارا رویہ ان کے ساتھ وہ ہو جو آپ صلی اللہ علیہ وسلم نے بیان فرمایا ہے۔ تو جب ہم ان کے ساتھ احسن سلوک کرتے ہیں، احسان کا سلوک کرتے ہیں، تو وہ مجبور ہو جائیں گے اچھائی کا جواب اچھائی سے دینے پر، سونر اور لیٹر، اٹ کڈ بی اے میٹر آف ٹائم، بٹ دل سرٹنلی پروو ٹو بی گڈ نیبرس ٹو یو۔ بہتر اسکول سے مجھے نہیں معلوم کہ آپ کی مراد کیا ہے۔ بہتر اسکول میری نظر میں وہ ہے جہاں کا ماحول اچھا ہے، جہاں ٹیچرز بچوں کو اپنی اولاد سمجھ کے پڑھاتے ہیں۔ جہاں کے ٹیچرز کو اپنی زبان پر پورا کنٹرول حاصل ہے کہ उनकी जुबान से निकले हुए अल्फाज एक सर्टन लेवल से नीचे नहीं जाते कभी। मैं तो उनको स्कूल अच्छा मानता हूं। तो अपने बच्चे को जरूर वहीं डालना चाहिए जहां का माहौल इस किस्म का हो। और जहां तक ये कंपल्शंस और कंट्रोल्स और प्रोटेक्शन की बात है, पाबंदियों के नतीजे में बगावत पैदा होती है। इसलिए जो आज का साइकोलॉजिस्ट है वो बच्चों पर पाबंदियां लगाने के बजाय, कंपल्शंस के बजाय सजेस्टन्स में बिलीव करता है कि आप सजेस्टिव मोड में रहिए, कंपल्शंस पे ना जाइए कभी। कंपेल मत कीजिए बच्चे को, हुक्म मत दीजिए कि ये करो। हम पाकिस्तानी मां बाप और ऑफकोर्स इंडियन सबकॉन्टिनेंट में जितने भी मुल्क हैं, वहां शायद हम बाई नेचर बिलीव नसीहतों पर करते हैं और उससे बच्चा बड़ी दूर भागता है। ये कहने के बजाय कि डू दिस, अगर हम उसको ये कह दें कि एक्सीलेंट, यू डिड ए वेरी गुड जॉब, आई थिंक वी कैन स्टिल इम्प्रूव अपॉन इट, यू कैन ट्राई इट, यू कैन डू इट दिस वे, बच्चा फौरी तौर पर उधर को माइल हो जाएगा। जो हम कराना चाहते हैं वही करेगा। सजेस्टिव मोड में रहिए, नसीहतों के मोड में मत जाइए। ये भी गालिबन किसी फॉरेन कंट्री से है, ये क्या है? ये सवाल आम किताबों में इसका जवाब मिल जाएगा। इज इट अलाउएबल इन इस्लाम टू ऑफर प्रेयर्स ड्यूरिंग ट्रैवलिंग इन कार इफ देयर इज श्योरिटी दैट नमाज टाइम विल बी फिनिश्ड बाय द टाइम of reaching home? Actually, I use pick and drop service by van. Agar namaz ka waqt ja raha ho to apne imkani had tak determine kar lijiye ki gaadi jis rukh par safar kar rahi hai is wahan khana kaaba kis rukh ko hai udhar ko rukh kar pad lijiye. Main isme मेजर एम्फेसिस है इम्कानी हद तक, जहां तक हमारा गुमान, गालिब गुमान ये हो कि गालिबन खाने काबा इस डायरेक्शन में होता है। एक रफ आइडिया हमारे पास है। ऑफ कोर्स सीजन जो जो बदलता है उसका रुख स्लाइटली चेंज होता है, लेकिन एक जनरल आइडिया ये है कि वेस्ट को खाने काबा है पाकिस्तान में, तो हम वेस्ट की तरफ रुक करके पढ़ लें। चलती कार में पढ़ी जा सकती नमाज, अगर ये गुमान हो कि वक्त निकल जाएगा हमारे हाथ से, तो नमाज छोड़ने की निस्बत ये बेहतर है कि गालिब गुमान हद तक हम ये ख्याल कर लें कि खाना काबा इस डायरेक्शन में है, उधर को मुंह करके पढ़ लीजिए। दूसरा सवाल ये, इस पर बहुत यहां गुफ्तगू हुई है। इफ शबे कदर अकर्स ऑन 23rd इन सम कंट्री, वुड इट अकर ऑन 23rd इन अदर कंट्रीज एज वेल, और इट कैन अकर ऑन 25th 27th इन पाकिस्तान? इस पर बहुत गुफ्तगू हुई है हमारी। यह आपको इस पर गालिबन 2 घंटे की तो गुफ्तगू मिल जाएगी, मुख्तलिफ किस्तों में हुई भी। आप इन दोनों साहबान से रिक्वेस्ट कर लीजिए, टीपू साहब या साबिर साहब से, ये बड़ी खुशी से आपको इसकी रिकॉर्डिंग पेश कर देंगे या आपको बता देंगे कि कहाँ कहाँ ये है इस पर जिक्र। और जैसे मैंने पहले भी अर्ज किया था कि ये सारी सर्विस फ्री ऑफ कॉस्ट है, यू डोंट हैव टू पे एनीथिंग। वो मैंने लास्ट टाइम जब ये कहा कि यहां हर चीज फ्री ऑफ कॉस्ट है, तो मैंने लाइट पॉइंट पर एक बात ये कह दी कि खुद मैं भी यहां मुफ्त में अवेलेबल हूं, कोई ले जाए उठा के मुझे। तो इसके 5-6 उम्मीदवार पैदा हो गए, उन्होंने कहा कि आइए शाह साहब के लिए। तो उनको फिर डराना पड़ा ये कह के कि भाई मेरी खुराक बहुत है, खाने पे खर्चा बहुत हो जाएगा आपका। तो आज ये गलती नहीं कर रहा कहने की। अब ये अगला सवाल कमाल का है, आई रियली लाइक इट। आई वॉन्ट टू नो वट अल्लाह फील्स वेन वी से नमाज फॉर हिम। आई मीन ही इज बेनियाज, ही डज नॉट नीड माई नमाज और वट एवर आई डू। अब ये इट्स ए मिलियन डॉलर क्वेश्चन, लेकिन इसका जवाब देने के लिए पहले मुझे ऊपर जाना होगा ताकि अल्लाह से मैं पूछ सकूं, और ऊपर गया हुआ वापस आता नहीं आपके सवाल का जवाब देने के लिए। भाई अल्लाह ताला को बड़ी खुशी होती है जब हम उसकी गैर मशरूत बंदगी करते हैं। इताअत ही नहीं, बंदगी गैर मशरूत करते हैं, क्योंकि इताअत कंपल्सिव हो सकती है कि उसका हुक्म है इसलिए हम उसकी इताअत कर रहे हैं। बंदगी खुशी का सौदा है, अपनी मर्जी का सौदा है, कि जहां इंसान जज्बे के साथ अपने रब की हुक्म की तामील करता है, इसलिए नहीं कि वो मेरे रब का हुक्म है, बल्कि इसलिए कि मेरे रब ने यूं ही चाहा है। इस दोनों बातों में बहुत फर्क है, हुक्म की तामील करना और अपनी खुशी से कोई फेल सर अंजाम देना कि मेरे रब ने यूं ही चाहा, बहुत फर्क है दोनों में। तो जब रब अपने बंदे को बंदगी करते देखता है तो वो राजी होता है। हम सब एक दुआ जरूर करें कि रब ताला हमें बंदगी की तौफीक अता कर दे, कि रब ताला की जो भी बात हम माने वो खुशी से माने, इसलिए कि ये हमारे रब जो हमारा पालने वाला है उसने ये चाहा कि हम यूं करें। तो हम उसको नाराज न करें उसके कहे के खिलाफ कुछ करके, तो उसकी नाराजगी के डर से कि कहीं हमारा रब नाराज ना हो जाए हमसे, जो इतना मेहरबान है कि हमें पालता है हर रंग में, हर तरीके से, तो जिस इतने एहसानात करता है हम पर, हम उसकी बात को हंसी खुशी माने। अभी कई 10-12 दिन पहले मैं इस्लामाबाद में एक फंक्शन अटेंड कर रहा था, तो वहाँ बहुत सीनियर आदमी, वो इन लोगों ने कहा होगा कि वो बैठा है उधर, वो चले आए, कहने लगे मैं आपसे मिलना चाह रहा था। तो मैंने बिस्मिल्लाह जरूर मिलिए। तो उन्होंने कहा कि शाह साहब एक बात अजीब सी समझ में आई है। उनकी कुछ बात का हिस्सा मैं बिल्कुल गोल कर रहा हूं क्योंकि उसमें मेरी खुद सताई आ जाएगी, वो मैं नहीं चाहता। तो मैंने कहा कि एक बात हमने सीखी है और उसको मैंने एक्सरसाइज किया, और वो ये है कि मोहब्बत से हर काम निकल जाता है, हर काम हो जाता है, तो मैं तो अब एक किताब लिखने का सोच रहा हूं और उस किताब का नाम मैं रख रहा हूं पावर ऑफ लव। उन्होंने एक साहब को आवाज दी और मेरा तारुफ कराया कि एक रियासत के प्रिंस हैं ये, और मैं जानता हूं जाती तौर पर बहुत अखाड़ और मुंहजोर इंसान। तो कहने लगे देखिए मैं जो कुछ मैंने सीखा उसका एक नमूना आपके सामने पेश करता हूं। उन्होंने कहा कि फला प्रिंस को बुला के लाइए। तो उनसे कहने लगे कि इनसे जरा पूछिए कि इनके वालिद साहब का नाम क्या है। तो मेरे बगैर पूछे उस प्रिंस ने जवाब उनके बारे में दिया कि ये हैं। तो कहने लगे अच्छा तुम जाओ। तो मुझे कहने लगे देखिए ये मैंने सीखा है। तो मेरी सारी अचीवमेंट्स मोहब्बत के जोर पर हैं, यही मैंने सीखा है। तो मुझे खुशी हुई कि चलिए एक इंसान ने कुछ सीख लिया। तो ये मोहब्बत जो है, तो अल्लाह की जब बंदगी हम करते हैं मोहब्बत के जरिए, सजा के खौफ से नहीं, हुक्म की तामील में नहीं, बल्कि उसकी मोहब्बत में उसकी बंदगी हम करते हैं तो वो राजी होता है। और रब जिससे राजी हो जाए उस पर उसकी खास रहमतें नाजिल होती हैं। तो जब हम अल्लाह के हजूर नमाज कायम करते हैं, अदा नहीं करते कायम करते हैं, और उसमें जज्बा मोहब्बत का शामिल होता है कि मैं अपने उस रब के हजूर पेश हो रहा हूं जो सही मानों में सारी दुनिया का रब है, तो जब खुशी से नमाज इंसान पढ़ता है तो उससे रब की रजा हासिल होती है। कुछ सवालात रह गए, ये इंशाअल्लाह ताला बशर्ते जिंदगी अगली इतवार इनके जवाबात पेश करने की कोशिश करूंगा। उस वक्त तक के लिए खुदा हाफिज़। अस्सलामु अलैकुम।